أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. واعبدوا الله ولا تشركوا به شيئا وبالوالدين إحسانا وبذي القربى واليتامى والمساكين والجار ذي القربى والجار الجنب والصاحب بالجنب وابن السبيل وما ملكت أيمانكم إن الله لا يحب من كان مختالا فخورا الذين يبخلون ويأمرون الناس بالبخل ويكتمون ما آتاهم الله من فضله وأعتدنا للكافرين عذابا مهينا والذين ينفقون أموالهم رئاء الناس ولا يؤمنون بالله ولا باليوم الآخر ومن يكن الشيطان له قرينا فساء قرينا وماذا عليهم لو آمنوا بالله واليوم الآخر وأنفقوا مما رزقهم الله وكان الله بهم عليما إن الله لا يظلم مثقال ذرة وإن تك حسنة يضاعفها ويؤتي من لدنه أجرا عظيما فكيف إذا جئنا من كل أمة بشهيد فكيف إذا جئنا من كل أمة بشهيد وجئنا بك على هؤلاء شهيدا يومئذ يود الذين كفروا وعصوا الرسول لو تسوى بهم الأرض ولا يكتمون الله حديثا صدق الله العظيم. بسم الله الرحمن الرحيم. الحمد لله أكمل الحمد على كل حال والصلاة والسلام على تمان على سيد المرسلين كلما ذكره الذاكرون وكلما غفل عن ذكره الغافلون. اللهم صل عليه وعلى آله وسائر النبيين وآل كل سائر والصالحين نهاية ما ينبغي أن يسأله السائلون. نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا. من يهده الله فلا مضل له ومن يضلله فلا هادي له. ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ونبينا وحبيبنا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا كثيرا. أما بعد، الله کے نام سے شروع کرتا ہوں جو بے حد مہربان اور نہایت رحم والا ہے. مجھ جیسے طالب علم کے لیے اس جگہ سے کوئی بات کرنا ایک بہت بڑا امتحان ہوتا ہے، دل اور دماغ پر ایک بہت بڑا بوجھ ہوتا ہے. جہاں پر میں زانو تلمذ اور طالب علمانہ حیثیت سے بیٹھ کر اپنے استاد محترم محبی و مشفقی مخدومی حضرت مولانا شاہ مفتی محمد نوال الرحمن صاحب دامت برکاتہم و عمت فیوزہم کا درس سنتا ہوں، اس جگہ سے مجھ جیسے طالب علم کے لیے کچھ بولنا بہت بڑا پہاڑ ہوتا ہے. ایک تو یہ کہ کم علمی کا احساس، پھر استاد محترم کی جگہ سے بولنا ایک بہت بڑا کار دارد ہوتا ہے. میں بہت دنوں تک سوچتا رہا کہ شاید یہ میرے نفس کا ایک دھوکہ ہے اور جان چھڑانے کا ایک سبب ہے. بہت دن تک یہ سوچتا رہا اور پھر یہ بھی سوچتا رہا کہ ایک شیطان کا وسوسہ ہے اور اپنے دوستوں اور اپنے بزرگوں کی چاہت کو خامخواہ کے ٹال دو اور اس طرح سے جو ہے بچتے رہو. لیکن اللہ کے فضل سے، اللہ کے کرم سے ہمارے بزرگوں میں سے ایک بزرگ کی بات مل گئی، اور یہ ہوتا ہے. اس کا مطلب یہ ہوا کہ یہ فطری چیز ہے اور ایسا لوگوں کو ہوتا ہے. ہمارے حضرت شیخ الاسلام مولانا مفتی تقی عثمانی صاحب دامت برکاتہم کی ایک کتاب پڑھ رہا تھا، اس میں انہوں نے ایک جگہ لکھا ہے کہ حضرت مولانا ڈاکٹر عبدالحی صاحب رحمت اللہ علیہ کے انتقال کے بعد ان کے صاحبزادے نے ایک مرتبہ ان کے گھر کے قریب کی مسجد میں وعاظ کرنے کے لیے، تقریر کرنے کے لیے، بیان کرنے کے لیے بلایا. حضرت مولانا تقی عثمانی صاحب دامت برکاتہم نے لکھا ہے کہ حضرت کے بیٹے نے جب مجھ سے خواہش کی تو جس دن انہوں نے خواہش کی اس دن سے لے کر میرے بیان کرنے کے دن تک اور بیان کرنے کے بعد کے دن تک میرے اوپر ایک بہت بڑا پہاڑ رہا. حضرت نے لکھا کہ حالانکہ میں دنیا میں مختلف جگہوں پر مختلف زبانوں میں بیان کرتا رہا ہوں، میں اردو میں بیان کرتا ہوں، انگریزی میں بیان کرتا ہوں، عربی میں بیان کرتا ہوں، حضرت نے لکھا کہ بڑے بڑے عربوں کے محفلوں میں میں نے بیان کیا، لیکن جیسے حضرت کی بات آئی اور حضرت کی جگہ پر بولنے کی بات آئی تو میرے دل کے اوپر ایک بوجھ بڑھ گیا کہ جس جگہ پر میں سیکھنے کے لیے جایا کرتا تھا اور جس جگہ پر میں طالب علمانہ شوق سے جا کے بیٹھتا تھا مجلس میں، اور جو کچھ میرے پاس آج ہے وہ سب حضرت ڈاکٹر عبدالحی صاحب رحمت اللہ علیہ کی جوتیوں کا صدقہ ہے، اس جگہ پر میرے کو بیان کرنا بہت بڑا بوجھ ہوا. اور حضرت نے لکھا یہ میرے لیے قیامت صغرا کی طرح ہو گیا ہے. پھر بھی اللہ کا نام لے کر بزرگوں اور دوستوں کی خواہش کو پورا کرنے کے لیے بیٹھنا پڑتا ہے، لیکن آپ حضرات نہیں جانتے کہ کتنا بوجھ ہوتا ہے ہم جیسے طالب علموں کو. بہرحال اب آپ حضرات جو شوق سے بیٹھ گئے ہیں اور جن دوستوں نے خواہش کی ہے، ان حضرات سے میری گزارش ہے کہ دل ہی دل میں دعا کرتے رہیں کہ اللہ میری مدد فرماتا رہے. اور جو کچھ یہاں آپ سے عرض کیا جائے گا وہ سب استاد محترم کی جوتیوں کا صدقہ ہے. میں نے جن آیات کا انتخاب کیا ہے یہ سورہ نساء کی آیت نمبر 36 ہے. اب آپ بولیں گے کہ سورہ نساء کا آپ نے انتخاب کیوں کیا، مردوں کے واسطے کوئی آپ کے پاس مواد نہیں تھا اتنے بڑے قرآن پاک میں؟ مسئلہ اصل میں ایسا ہے کہ جب سے ہمارے دوستوں نے کہا کہ تجھے کل درس دینا ہے، درس کیا ہے؟ بس کچھ گزارشات کرنی ہے. تو اس وقت سے میں سوچتا رہا کہ کون سی آیات کا انتخاب کروں. کبھی دل گیا سورہ شعراء کی طرف، کبھی دل گیا سورہ روم کی طرف، کبھی دل گیا 21ویں پارے کی ابتدائی آیات کی طرف، کبھی دل گیا 20ویں پارے کی ابتدائی آیات کی طرف، کبھی دل گیا سورہ فاتحہ کی طرف. لیکن میں انتخاب کر نہیں سک رہا تھا. بالآخر اللہ تعالی نے مدد فرمائی کہ آپ لوگوں کا آخری درس حضرت مولانا مفتی غلام سمدانی صاحب دامت برکاتہم کا رہا، اور انہوں نے گزشتہ جو اپنے آخری درس میں جن آیات کا انتخاب کیا تھا وہ آپ لوگوں سے متعلق تھا کہ آپ لوگوں کو اللہ میاں نے عورتوں پر جو فضیلت دی ہے، الرجال قوامون علی النساء بما فضل اللہ بعضهم علی بعض، وہ درس میں نے بھی سنا تھا. अल्लाह तबारक व ताला ने यह बात दिल में डाली कि जहां तक उन्होंने बयान किया था उसके बाद सीधे सीधे बोल ले, सीधे सीधे से इंतखाब कर ले। इसलिए सूरह निसा की आयात नंबर 36 से आप इंतखाब हो गया है। ये सूरह निसा, इसको अल्लाह तबारक व ताला ने या रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने इसका नाम निसा क्यों रखा? इसलिए रखा कि इसके अंदर ज्यादातर अहकामात औरतों से मुताल्लिक है, ज्यादातर बात हुकूकुन निसा से मुताल्लिक है। इसके अंदर जो बात कही गई वो ज्यादातर औरतों के हुकूक को अदा करने वाली बात ज्यादा कही गई है, इसलिए इसको सूरह निसा कहा जाता है। इस सूरह निसा का पिछली सूरत से क्या ताल्लुक है? सूरह निसा शुरू होती है तकवे से और हुकूक निसा से। या अय्युहन्नास तक्कू रब्बकुमुल्लज़ी खलक़कुम मिन नफ्सिन वाहिदा वख़लक़ मिन्हा ज़ौजहा वबत्थ मिन्हुमा रिजालन कसीरन वनिसा वत्तक़ुल्लाहल्लज़ी तसाअलूना बिही वलअरहाम इन्नल्लाहा काना अलैकुम रक़ीबा वआतुल यतामा अमवालहुम वला ततबद्दलुल ख़बीथा बित्तय्यिब। ये आयात से, ये आयत सबको अक्सर याद रहती है, अगर याद नहीं रहे तो निकाह के वक्त तो सुना होगा ही। सबसे पहली यही आयत पढ़ी जाती है। इसके अंदर अल्लाह ताला ने तकवे का जिक्र फरमाया, या अय्युहन्नास तक्कू रब्बकुमुल्लज़ी खलक़कुम। इससे पहले जो सूरह आले इमरान है उसकी आखिरी आयत जो है वो सब्र से मुताल्लिक है। चूंकि सूरह निसा के अंदर हुकूक का बयान है, खुसूसियत से यतीमों के हुकूक, और यतीमों में भी वो यतीम लड़की जिससे तुम निकाह करोगे, क्योंकि पहले जमाने में यतीम लड़कियों से निकाह करके उसके हुकूक अदा नहीं किए जा सकते थे, नहीं किए जाते थे, क्योंकि उससे उसके बारे में पूछने वाला कोई नहीं होता था, न बाप होता था न माँ होती थी, यतीम रहती थी, उसका सपोर्ट करने वाला कोई नहीं होता था। तो जान जान के देख देख के यतीम लड़कियों से निकाह करके उनके हुकूक दबा लिए जाते थे। तो इसलिए अल्लाह तबारक व ताला ने इस सूरह निसा के इब्तदाई आयात के अंदर खुसूसियत के साथ, ये पहले तो यतीमों का वातुल यतामा अमवालहुम वला ततबद्दलुल खबीथ, ये आयात, और फिर इसके बाद फिर खुसूसियत से वो लड़कियां जो यतीम हैं और उनसे तुम निकाह करते हो तो उनके पूरे हुकूक अदा करो। उसके बाद आम औरतों के भी हुकूक का बयान है, जिसमें ये कहा गया कि आम औरतों का से निकाह करने के बाद पहले जमाने में जाहिलियत में होता था कि जबरदस्ती मेहर माफ करा लिया जाता था, डराते थे, धमकाते थे और बोलते थे कि अगर मेहर मांगोगे तो फिर हम तुमको छोड़ देंगे, तुमको जब छोड़ दिया जाएगा तो कहां जाओगे। फिर यह ये कि मेहर भी नहीं देते थे और छोड़ते भी नहीं थे। इस तरह मुख्तलिफ अंदाज में औरतों के ऊपर बड़ा जुल्म हुआ करता था। इन आयात के अंदर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के वास्ते से ईमान वालों को और सारे लोगों को औरतों के हकूक अदा करने की बात कही गई। हकूक असल में दो किस्म के होते हैं, एक वो हकूक हैं जिन हकूक को कानून के जोर पर, मुआहदों के जोर पर, सुलाह के जोर पर, या जबरदस्ती या किसी कानून को नाफिज करके हासिल किए जा सकते हैं, जैसे खरीदना है, बेचना है, किराए पर कोई चीज लेना है, मैं आपसे कोई चीज खरीद रहा हूं, आप मुझे कोई चीज बेच रहे हैं, तो आपके मेरे दरमियान में मुआहदा होगा, अगर मैं उसको पूरा नहीं कर रहा हूं या आप उसको पूरा नहीं कर रहे हैं तो इस मुआहदे के जरिए से मैं अपना हक तलब कर सकता हूं। ऐसे ही अगर मैं आपसे कोई चीज इजारे के बुनियादों पर लिया, किराए रेंट की बुनियादों पर लिया, तो आपके और मेरे दरमियान मुआहदा होगा, उस मुआहदे को अगर मैं पूरा नहीं कर रहा हूं या आप पूरा नहीं कर रहे तो मैं उस मुआहदे के जरिए से आपसे जो है अपना हक तलब करूंगा, अगर आप हक नहीं देंगे तो फिर मैं कानून के जरिए से आपसे हक ले सकता हूं। तो एक वो हक है जो कानून के जरिए से यानी डंडे के जोर से हम वो हक हासिल कर सकते हैं। दूसरे हकूक वो हैं कि जो कानून उसके अंदर नहीं चलता, मुआहदा नहीं चलता, सुलह सफाई नहीं चलती, किसी की बात नहीं चलती, वो सिर्फ और सिर्फ अल्लाह के खौफ से और आखिरत में जवाबदेही के डर से अदा किए जा सकते हैं। कोई कानून काम नहीं करता, कोई मुआहदा काम नहीं करता, कोई सुलह सफाई काम नहीं करती। वो हकूक कौन से हैं? वालिदैन के हकूक, रिश्तेदारों के हकूक हैं, पड़ोसियों के हकूक हैं, اور بیوی بچوں کے حقوق ہیں، ماں باپ کے حقوق ہیں، ساتھیوں کے حقوق ہیں، اپنے محلے والوں کے اور اٹھنے بیٹھنے والوں کے اور انسانوں کے، جانوروں کے، ساروں کے حقوق ہیں۔ کون ہے جو اگر خدا نخواستہ، خدا نخواستہ میں اگر اپنی بیوی بچوں کے حقوق ادا نہیں کر سک نہیں کرتا ہوں، کون سا قانون ہے جو مجھے ادا مجھ کو مجبور کرے کہ میں اپنی بیوی بچوں کے حقوق ادا کروں؟ کون سا ڈنڈا ہے؟ ڈنڈے کے زور پہ تو میں حامی بھر لوں گا، تھوڑی دیر کے لیے ہاں ہاں ہوں کر لوں گا، لیکن ادا نہیں کروں گا میں اپنی بیوی بچوں کے حقوق۔ کب تک؟ جب تک کہ میرا دماغ یہ نہ بولے، میرا دل یہ نہ بولے کہ تجھے اس کا جواب کل قیامت میں دینا ہے۔ جب تک تیرے دل میں اللہ کا ڈر نہیں آ جاتا، اس وقت تک کوئی بچہ اپنے ماں باپ کے حقوق ادا نہیں کر سکتا، اور جو کوئی ماں باپ اپنے بچوں کے حقوق بھی ادا نہیں کر سکتا۔ کوئی میاں اپنے شوہر اپنی بیوی کے حقوق ادا نہیں کر سکتا، کوئی بیوی، اور پھر اس ملک میں رہنے والے تو بہت اچھی طرح سمجھتے ہیں، کوئی بیوی اپنے شوہر کے حقوق ادا نہیں کر سکتی۔ کون سا ڈنڈا ہے جو بیوی کو یہ اس پر مجبور کرے کہ شوہر کے ساتھ اندھیری رات میں، اندھیرے کمرے میں، بند کمرے میں حق ادا کرے؟ نہیں کر سکتے۔ تو حقوق کی دو قسمیں ہیں، وہ حقوق جو بزور بازو، جب بزور قانون ادا کروائے جاتے ہیں، مطالبہ کیا جاتا ہے، اور دوسرے وہ حقوق ہیں جو صرف اور صرف اللہ کے ڈر سے اور آخرت کی جواب دہی کے ذریعے سے جو ہے وہ حقوق دیے مانگے جاتے ہیں، اور وہ ہے خوف خدا اور خوف آخرت۔ اللہ تبارک و تعالی نے سورہ نساء کا ابتدا، سورہ نساء کی ابتدا تقوی سے کی ہے، ڈر سے کی ہے۔ یا ایھا الناس اتقوا ربکم، اے لوگو اس پروردگار سے ڈرو جس نے تم کو پیدا کیا ہے۔ ربکم الذی خلقکم، اے لوگو تم اس اللہ سے ڈرتے رہو، اس اللہ سے ڈرتے رہو جس اللہ نے تم کو پیدا کیا ہے۔ اور کیسے پیدا کیا وہ تو تفصیل وہاں پر ہے۔ اور آگے چل کر اللہ تبارک و تعالی نے فرمایا کہ حقوق ادا کرتے رہو۔ والذین تساءلون به والارحام ان اللہ کان علیکم رقیبا، تم لوگ رشتہ داروں کے حقوق ادا کرتے رہو اس لیے کہ اللہ تبارک و تعالی تمہارا نگران ہے۔ ان اللہ کان علیکم رقیبا، تم پر اللہ تعالی نگران ہے، تمہارے دیکھ رہا ہے، تم کو دیکھ رہا ہے، تمہاری نگرانی کر رہا ہے، حفاظت نہیں کر رہا بلکہ تمہاری نگرانی کر رہا ہے کہ تم اللہ کا خوف رکھ کر حقوق ادا کرتے ہو یا نہیں کرتے ہو۔ تو اس لیے یہ حقوق جو بیان کیے گئے ہیں، سورہ نساء کو دو حصوں میں تقسیم کیا گیا۔ ایک حصے کے اندر ایسے حقوق بیان کیے گئے جو سورہ نساء کی پہلی آیت سے لے کے غالباً وندخلہم ظلاً ظلیلا پانچویں پارے کی آیت نمبر غالباً 47-48 کیا ہے نہیں معلوم، یاد نہیں ہے۔ وندخلہم ظلاً ظلیلا آگے ہے وہ، ہاں آیت نمبر 57 سورہ نساء کو شروع، سورہ نساء کی آیت نمبر 1 سے لے کے 57 تک اللہ تبارک و تعالی نے تقریباً 13 یا 14 حکم بیان کیے ہیں۔ یہ سب حکم آپ کے اور ہمارے درمیان میں اللہ کا خوف اور آخرت میں جواب دہی دینے کے احساس سے ادا کیے جانے والے ہیں، اس میں کوئی قانون چلنے والا نہیں ہے۔ اس کے بعد وہاں سے لے کر پانچویں پارے کے قریب آخر تک اللہ تبارک و تعالی نے ان لوگوں کے لیے احکامات اور حقوق بیان کیے ہیں جو ان حقوق کو ادا کر رہے یا نہیں کر رہے اس کی نگرانی کر سکے، نگرانی کرنے والوں کے لیے۔ اسی لیے مفسرین نے لکھا ابتدائی پہلے حصے میں جو احکامات بیان کیے گئے ہیں وہ رعایا کے لیے، پبلک کے لیے، عام لوگوں کے لیے ہے، اور اس کے بعد دوسرے حصے میں جو احکامات ہیں وہ نگران کاروں کے لیے، حکام کے لیے، عمرا کے لیے، کہ وہ نگرانی کرتے رہے کہ یہ حقوق ادا ہو رہے یا نہیں ہو رہے، کیسی نگرانی کرنا، کب نگرانی کرنا، کن باتوں کی نگرانی کرنا، نگرانی میں کیا کیا چیزیں دیکھنا، کہ یہ پبلک آپس میں۔ اسی لیے وہ جو احکامات ہیں آگے دوسرے حصے میں وہ حکام کے لیے، یعنی امیروں کے لیے، بادشاہوں کے لیے، جو حکومت چلاتے ہیں ان کے لیے، سرپرستوں کے لیے، گھر کا سرپرست جو بھی ہے، خاندان کا سرپرست جو بھی ہے، ماں باپ میں سے باپ جو ہے وہ سرپرست یا ماں جو سرپرست ہے، وہ ہماری ایک حکومت ہے ہمارے گھر کے اندر،
मैं अपने घर में रहता हूँ तो मैं अपनी एक हुकूमत में रहता हूँ, मेरी वजीर जो है मेरी बीवी है, मेरी रियाया मेरी औलाद है। अब मैं ये देखूँ कि मेरे ये बच्चे आपस में एक दूसरे के हकूक अदा कर रहे हैं या नहीं कर रहे हैं, मेरी वजारत सही चल रही है या नहीं चल रही है, मेरे लिए यानी निगरानों के लिए सरपरस्तों के लिए हकूक आगे बयान किए जा रहे हैं, इनकी कैसी निगरानी करना है, कब निगरानी करना है, कहाँ कहाँ निगरानी करना है, किन किन बातों में निगरानी करना है, ये आगे के हकूक जो बयान किए गए वो ये बयान किए। अल्लाह तबारक व ताला ने जिस आयत की मैंने अभी तिलावत की है उसमें अल्लाह तबारक व ताला ने सबसे पहले ईमान ही का तज़किरा किया, तौहीद का तज़किरा किया। अल्लाह तबारक व ताला इस आयत के अंदर इरशाद फरमाते हैं वअबुदुल्लाहा वला तुशरिकू बिही शैया। अच्छा मैं आपको बता दूं ये पहला हिस्सा जो मैं यहां से हजरत मुफ्ती गुलाम समदानी साहब ने जो आखिरी बात बयान की थी अर्रिजालु कव्वामून अला निसा वाली यानी मर्दों को औरतों के ऊपर एक खास किस्म की अल्लाह ने फजीलत दे रखी है वो उन्हीं अहकामात का जो तसलसल है वो 13वां या 14वां हुक्म। अजीब शान है कुरान पाक की, अजीब तरतीब है कुरान पाक की। जब पहला हिस्सा खत्म हुआ इब्तिदा में तकवे की बात फरमाई और फिर उसके बाद में हुकूक की बात बयान फरमाई, उसके बाद में फिर बीच में अल्लाह तबारक व ताला ने अपनी तौहीद की बात, ईमान बिल्लाह ईमान बिल आखिरा और कुछ अखलाक हमीदा और अखलाक रजीला का बीच में बयान किया, फिर उसके बाद में हुक्काम के लिए हुमरा के लिए सरपरस्तों के लिए अहकामात बयान किए, फिर आखिर में अल्लाह तबारक व ताला ने फिर अपनी तौहीद बयान की, फिर ईमान बिल्लाह फिर ईमान बिल आखिरा और फिर वहां पर अखलाक हमीदा और अखलाक रजीला, इन अखलाक हमीदा को इख्तियार करना और अखलाक रजीला से पूरी पूरी हिफाजत की कोशिश करना, इनको बयान किया। यानी अल्लाह ने इस पूरी सूरत के अंदर ऐसी तरतीब कायम रखी है कि जगह जगह अल्लाह अपनी अपनी कुव्वत अपनी ताकत और अपनी बड़ाई और अपना ध्यान ध्यान का जो है याद दिहानी करवा रहे हैं कि मेरी तरफ ये ध्यान रहे तुम्हारा, मेरी तरफ ध्यान रहे तुम्हारा, तुमको मैं थोड़ा सा जो ये इख्तियार दे रहा हूं इस इख्तियार में तुम अपने आप को न कुव्वत में बड़ाई में तकब्बुर में अपने आप को मुब्तला नहीं कर लेना, बस मेरा ध्यान रखना मेरा ध्यान रखना, यह है असल तरतीब इसकी। मेरे बुजुर्गों और दोस्तों अल्लाह तबारक व ताला ने वो पूरे अहकामात बयान करने के बाद फरमा रहे वअबुदुल्लाह अल्लाह की इबादत करो। इबादत एक होती है उबूदियत और एक होती है इबादत। उबूदियत का मतलब होता है कि अपने को कमजोर कमजोर बताना, अपनी आजिजी बताना, अपनी तवाजो जाहिर कर देना। इबादत कहते हैं कि इंतहाई आजिजी पैदा जाहिर करना, इंतहाई तवाज़ो और आजिजी और इनके सारी पेश करना। इसीलिए जब हम इबादत करते हैं तो इंतहाई इबादत में आकर सबसे आखिरी स्टेज ये है कि अपनी ऊंची पेशानी अल्लाह के लिए जमीन पर रख देना। इससे बड़ी आजिजी इससे बड़ी इनके सारी और कुछ नहीं हो सकती। इबादत इसको कहते हैं। उबूदियत अलग चीज है, इबादत अलग चीज है। उबूदियत में यह होता है कि मैं अपनी तवाज़ो और अपनी आजिजी जाहिर करूं, वो आपके सामने भी हो सकता है। मैं अपनी कमजोरी आपके सामने जाहिर कर सकता हूं, मैं अपनी आजिजी आपके सामने कर सकता हूं, लेकिन आपकी इबादत नहीं हो सकती। इबादत सिर्फ उसकी होती है जो सबसे ज्यादा ताकतवर होता है। इबादत सिर्फ उसकी होती है जो सबसे बड़ा होता है। इबादत सिर्फ उसकी होती है जो सबसे बड़ी शान वाला होता है। माँ बाप के सामने उबूदियत हो सकती है, उस्ताद के सामने उबूदियत हो सकती है, अपने किसी बड़े के सामने उबूदियत हो सकती है। यानी मैं अपनी आजिजी जाहिर कर सकता हूँ, मैं अपनी कमजोरी जाहिर कर सकता हूँ, मैं अपनी तवाज़ो जाहिर कर सकता हूँ, लेकिन उनकी इबादत नहीं होगी। मैं अपने माँ बाप की इबादत नहीं करता, मैं अपने असातिज़ा की इबादत नहीं करता, मैं अपने बड़ों की इबादत नहीं करता। इबादत सिर्फ खुदा की होती है, इबादत सिर्फ उस जात की होती है जो सबसे बड़ी ताकत रखता है, सबसे बड़ी शान वाला है, सबको पैदा करने वाला है, सबका हिसाब किताब लेने वाला है, उसी की इबादत हो सकती है, उसके अलावा किसी की इबादत नहीं होती। तो इबादत कहते हैं अपनी सबसे ज्यादा हर इंतहा दर्जे की आजिजी को जाहिर करना, अपने अमल से, अपने कौल से और अपने दिल से, इसको कहते हैं इबादत। अगर ये नहीं है तो वो इबादत में कामिल नहीं है। आदमी सर तो झुका लिया लेकिन दिल नहीं झुकाया, आदमी जबान से तो बोल दिया अपनी आजिजी लेकिन दिमाग और दिल नहीं झुकाया अभी अल्लाह के सामने, वो इबादत नहीं है। इसीलिए सूफिया ने जो तारीफ की है इबादत की वो तो बड़ी अजीब है। सूफिया ने जो इबादत की तारीफ की है वो बड़ी अजीब है। सूफिया कहते हैं इबादत की दो किस्में हैं, एक इबादत इज़्तिरारी और एक इबादत इख्तियारी। इबादत इज़्तिरारी ये है कि चार और नाचार, आप जान आप चाहें या ना चाहें आपको इबादत करना है। जैसे इबादत तखलीक, जैसे तखलीक है, हुक्म तखलीक है, अल्लाह की पैदाइश का हुक्म है। दुनिया के अंदर जितनी चीजों को अल्लाह तबारक व तआला ने पैदा फरमाया है उसके अंदर हर चीज को चारों नाचार अल्लाह के उस हुक्म को पूरा करना पड़ा। सूरज को जब अल्लाह ने पैदा किया, सूरज अल्लाह के सामने ये नहीं बोल सका कि मैं पैदा नहीं होना चाहता। चांद को जब अल्लाह ने कहा, हुक्म दिया तू पैदा हो जा, मुझे और आपको अल्लाह मियां ने हुक्म दिया पैदा हो जा, इसमें हमारा कोई इख्तियार नहीं चल सका। जब चाहे अल्लाह मियां, जहां चाहे अल्लाह मियां, जैसे चाहे अल्लाह मियां, जिन सिफात के साथ और जिन हालात के साथ और जिस सूरत के साथ और जिन कमालात के साथ और जिन सिफात के साथ अल्लाह ने किसी को पैदा किया, तो वहां तखलीक के अंदर कोई अल्लाह के हुक्म से रूगर्दानी नहीं कर सका। अल्लाह के उस पूरे उस हुक्म को चारों नाचार मानना पड़ा उसको। अल्लाह मियां आप मेरे को काला पैदा कर रहे, मैं गोरा पैदा होना चाहता हूं। अल्लाह मियां आप मेरे को गोरों में पैदा कर रहे, नहीं मेरे को आप कालों में पैदा कीजिए। अल्लाह मियां आप मेरे को दुनियादारों में पैदा कर रहे, मैं दीनदारों में पैदा होना चाहता हूं। अल्लाह मियां आप मेरे को दीनदारों में पैदा कर रहे, मेरे को जरा बिल्डिंग वालों में पैदा कर दीजिए। अल्लाह मियां आप मेरे को घर में पैदा करना चाह रहे हैं, जंगल में पैदा करना चाह रहे हैं, नहीं नहीं मैं बस स्पेशलिस्ट फाइव स्टार हॉस्पिटल मैं पैदा होना चाहता हूं। है ऐसा कोई? कुछ नहीं। इसको कहते हैं अल्लाह के हुक्म को पूरा करना, यानी इबादत। अल्लाह के इस हुक्म को पूरा किया गया चारों नाचार, इसमें किसी की कोई किसी का कोई इख्तियार नहीं चला। सूफिया कहते हैं कि दूसरी इबादत है इबादत इख्तियारी। उस इबादत इख्तियारी का मतलब यह है कि अल्लाह ने जो थोड़ा बहुत तुमको इख्तियार दे रखा है इस जिंदगी के अंदर, उस इख्तियार को इस्तेमाल करो अल्लाह के हुक्मों को पूरा करने में और अल्लाह की नवाही यानी मना की हुई चीजों से अपने आप को बचाने में। सूफिया कहते हैं कि इबादत सिर्फ अवामिर और नवाही पर पाबंदी कर लेने और अवामिर और नवाही पर अपने आप को ला लेने का नाम इबादत नहीं है, बल्कि अल्लाह के हुक्म के सामने अपने आप को ऐसा कर देना जैसा कि गसाल के हाथ में मय्यित होती। जब तक कोई जिंदा इंसान अल्लाह के हुक्म के सामने और रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के हुक्म के सामने अपने आप को ऐसा नहीं समझता, ऐसा नहीं बना लेता कि अल्लाह का हुक्म है और अल्लाह मेरे गस्साल है, वो हुक्म मेरा गस्साल है और मैं उस हुक्म के सामने मुर्दा हूं। मुर्दे को कोई इख्तियार है गस्साल को? नहीं, जरा ये मेरा हाथ ऐसा मत उठा, जरा ऐसा उठा ले। पहले भाई अरे यार ये हाथ में पहले से ही गोली लगी हुई है यार, तो इधर से इधर हटा दे। अरे ऐसा कैसा, ये गर्म पानी है या बहुत गर्म हो गया यार, जरा थोड़ा सा ठंडा पिला ले, तो बहुत ठंडा हो गया। कोई बोलता है कुछ नहीं। मैयत गसाल के हाथ में कुछ नहीं बोल सकती। वैसे ही हमारा हाल हो जाना कि हम इस इख्तियार से ऐसे अपने आप को बना लेना कि अल्लाह के हुक्म के सामने हमारा अपना कोई इख्तियार बाकी नहीं रहना। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के हुक्म के सामने हमारा अपना कोई इख्तियार और हमारी अपनी मर्जी बाकी नहीं रहना, इसको सूफिया इबादत बोलते हैं। ये जो वाबुदुल्लाह है इसको भी इबादत बोलते हैं। चूनो चरा नहीं। ये ऐसा क्यों, इसकी मसलियत क्या है, इसका सबब क्या है, मैं ऐसा भी कर सकता हूं क्या, मैं वो भी कर सकता हूं क्या, अल्लाह के किसी हुक्म में, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के किसी हुक्म में इसकी इजाजत नहीं है। जब तक इंसान का आदमी का ये मिजाज नहीं बनता उस वक्त तक इबादत अदा नहीं हुई। जरा सोचेंगे हम लोग कहां हैं, जरा सोचना चाहिए। हमारे इन दुरूस का ये फायदा तो होना चाहिए कि कम से कम हम इन दुरूस की बातों को जरा सा अपने थोड़ा सा कोने में घर में बैठकर या किसी जगह पर बैठकर सोचे कि जो दुरूस हमारे कानों में पड़ रहे हैं इनमें हम किस सतह पे आए हैं, हमारी हालत कहां तक की है, हम कहां पर हैं और कहां पर होना चाहिए था हमें। قرآن پاک کی آیات سے حضرات صوفیاء کرام نے استدلال بھی کیا اسی پارے میں، انہی رکوع میں آگے جا کر چند آیتوں کے بعد، چند رکوع کے بعد یہ چیز آتی ہے، کیا؟ فلا وربک لا یؤمنون حتی یحکموک فیما شجر بینہم ثم لا یجدوا فی انفسہم حرجا مما قضیت ویسلموا تسلیما. اس آیت نے فیصلہ کر دیا ہے، صوفیہ کی بات کے لیے دلیل ہے یہ. اگرچہ کہ یہ آیت ایک پس منظر میں ظاہر ہوئی ہے، اگرچہ کہ اس آیت کا ایک شان نزول ہے، اگرچہ کہ اس آیت کے پیچھے ایک بات ہے، ایک واقعہ ہے، حضرات مفسرین کرام اس آیت فلا وربک لا یؤمنون حتی یحکموک کے شان نزول میں مختلف واقعات لکھتے ہیں. اس میں سے ایک واقعہ حضرت مولانا مفتی محمود الحسن گنگوہی رحمت اللہ علیہ نے اپنی ایک تقریر میں بیان فرمایا تھا، وہ مجھے یاد ہے، وہ سناتا ہوں. میں نے سنا تھا ہمارے ہاں خیرت آباد کی جامع مسجد میں حضرت نے بیان فرمایا تھا یہ فلا وربک لا یؤمنون میں حضرت عبداللہ ابن زبیر رضی اللہ تعالی عنہ رسول اللہ صلی اللہ علیہ وسلم کے پھوپھی زاد بھائی ہوتے تھے. حضرت عبداللہ ابن زبیر رضی اللہ تعالی عنہ کے کھیت کے بعد ایک منافق کا کھیت تھا، منافق کا، کافر کا نہیں. کافر تو اس زمانے میں کلم کلا کافر تھا، منافق کافر تھا مگر کلم کلا نہیں، اس لیے اس کو کافر نہیں بولتے، کیونکہ وہ ظاہر کرتا تھا اپنے آپ کا اپنا اسلام، مگر دل میں اس کے کفر سے محبت تھی، دل میں وہ کافروں سے محبت رکھتا تھا. تو وہ منافق کا کھیت تھا. حضرت رسول اللہ پانی میں ان دونوں میں جھگڑا ہو گیا، پانی کے پہنچنے، پانی ایک ہی کنویں سے شاید دونوں کو آتا تھا، تو حضرت عبداللہ ابن زبیر رضی اللہ تعالیٰ عنہ یوں کرتے تھے کہ آگے پانی جانے سے پہلے اپنے کھیتوں کے لیے ایک باڑ بنا دیتے تھے کہ جب ان کے کھیتوں میں پانی اچھی طرح سے ہو جاتا تو پھر اپنے کھیت میں سے ایک سوراخ کرتے تھے جو ان کے کھیت میں جاتا تھا، جب ادھر بھر جاتا تھا تو خود بخود وہ دوسرے کھیت میں پانی چلا جایا کرتا تھا. اب دونوں میں جھگڑا ہو گیا، اس نے کہا کہ نہیں میں اپنی نالی بنا لیا ہوں، پہلے ادھر سے پانی آئے اور پہلے میرے کھیتوں کو سیراب ہو جائے. حضرت عبداللہ ابن زبیر رضی اللہ تعالیٰ عنہ نے فرمایا کہ ایسے میں میرا بھی نقصان ہے، تیرا بھی نقصان ہے. وہ یہ ہے کہ کنویں سے پانی تیرے تک پہنچنے تک بہت پانی نکالنا پڑے گا، محنت بہت زیادہ ضائع ہوگی، اس لیے اگر آسانی اس میں ہے کہ میرے کھیت میں سے پانی تیرے کھیت تک پہنچ جایا کرے تو میرا کھیت خود بخود جو ہے سیراب ہو جائے گا، تیرا بھی کھیت تھوڑی دیر کے بعد سیراب ہو جائے گا. دونوں میں جھگڑا ہوا، رسول اللہ صلی اللہ علیہ وسلم کے پاس وہاں یہ مقدمہ گیا. حضرت رسول اللہ صلی اللہ علیہ وسلم نے عبداللہ ابن زبیر رضی اللہ تعالی عنہ کی بات پر اور ان کی طرف فیصلہ کر دیا. اس کمبخت کی زبان سے نکل گیا، ہاں ہاں یہ آپ کے بھائی ہے نا، آپ تو انہی کا سائڈ لیں گے، یہ میں اپنی زبان میں بول رہا ہوں، آپ تو انہی کی بات کریں گے کیونکہ یہ آپ والے ہیں نا، یعنی آپ کے خاندان کے ہیں نا، پھوپھی زاد بھائی ہے نا، آپ تو انہی کی بات کریں گے. رسول اللہ صلی اللہ علیہ وسلم کے دل پر بوجھ ہوا، آپ صلی اللہ علیہ وسلم کے چہرے کا رنگ بدل گیا، مگر حضرت رسول اللہ صلی اللہ علیہ وسلم نے کچھ نہیں فرمایا، خاموش رہے. حضرت جبرائیل علیہ الصلوۃ والسلام تشریف لائے اور یہ آیت فرمائی، فلا وربک لا یؤمنون، خدا آپ کے پروردگار، آپ کے پروردگار اپنی ہی قسم کھا کر کہتا ہے، فلا وربک لا یؤمنون، آپ کا پروردگار اپنی ہی قسم کھا کر یہ کہتا ہے وہ لوگ ایمان والے ہرگز نہیں ہو سکتے، حتی یحکموک فیما شجر بینہم، کہ ان کے جھگڑوں میں آپ نے ایک فیصلہ کر دیا، مما قضیت ویسلم، یحکموک فیما شجر بینہم ثم لا یجدو فی انفسہم حرجا، پھر اپنے دل کے اندر اپنے نفس میں ذرہ برابر بھی ان کو حرج محسوس نہیں ہونا آپ کے فیصلے پر. اگر آپ کے فیصلے پر ذرہ برابر بھی ان کو حرج محسوس ہو رہا تو وہ ایمان والا نہیں ہے، آپ کے فیصلے کو چونو بلا چونو چرا ویسلمو تسلیما، آپ کے فیصلے کے سامنے ان کو سر جھکا لینا چاہیے، آپ کے فیصلے کو تسلیم کر لینا چاہیے. اس لیے میرے بزرگوں اور دوستو، حضرات صوفیاء کرام نے یہ کہا کہ عبادت وہ ہے کہ ہم اپنے سارے اختیارات کو اللہ کے حکموں اور رسول اللہ صلی اللہ علیہ وسلم کے حکموں کے سامنے ایسا کر دیں جیسا کہ غسال کے سامنے میت ہوتی ہے، اللہ کا حکم آ گیا بس، اب اس کے بعد میری مرضی نہیں ہے. صوفیہ نے لکھا کہ اللہ کے حکم کو آنے کے بعد میں اگر آدمی اپنی مرضی چلاتا ہے تو اس کا مطلب یہ ہوا ہے کہ وہ اللہ کی عبادت اور اللہ کی طاقت سے لڑنا چاہتا ہے. सूफिया ने लिखा कि अल्लाह तबारक व तआला के पर एतराज करना चाहता है कि आपका ये हुक्म मेरे हालत के हिसाब से सही नहीं है। अल्लाह अकबर, अल्लाह हमारी हिफाजत फरमाए। कोई जबान से बोलता है, कोई जबान से नहीं बोलता, कोई दिमाग से सोचता है, कोई अपने अमल से बताता है, और कोई अल्लाह के हुक्म को तोड़ के बताता है कि हे अल्लाह आपका ये हुक्म ये मेरे लिए नहीं है, पूरी दुनिया के वास्ते है, ये मेरे लिए हुक्म नहीं है। अल्लाह तबारक व ताला हमारी हिफाजत फरमाए। इस आयत में अल्लाह तबारक व ताला फरमा रहे वअबुदुल्लाह वला तुशरिकु बिही शैया, लोगो अल्लाह की इबादत करो। यहाँ इबादत तौहीद के माना में है, ईमान के माना में है। अल्लाह की इबादत वही करेगा जो तौहीद वाला होगा। आगे चलकर भी आयतों के अंदर ईमान का तज़किरा आ रहा है। क्यों? इसलिए कि पीछे हुक्म बयान किया गया था मर्दों के लिए कि मर्दों तुम औरतों के ऊपर एक खास किस्म की फजीलत रखते हो। कहीं यहाँ आने के बाद में ये अपने इस इख्तियार को गलत इस्तेमाल न करें और अल्लाह को भूल न जाएं। इसलिए अल्लाह मियां ने फौरन ये कह दिया वअबुदुल्लाह, अल्लाह की इबादत करो, वला तुशरिकु बिही शैया, अल्लाह के साथ किसी को शरीक न करो, न अल्लाह की जात में, न अल्लाह के सिफात में, न अल्लाह के अफ़ाल में, न अल्लाह के आसार में, न अल्लाह के अहकामात में, न अल्लाह तबारक व ताला की मर्जियात में किसी को भी अल्लाह के साथ शरीक न करो। अल्लाह की मर्जी है रज़ा बिल क़द्र, रज़ा बिल क़ज़ा। अपने आप को तस्लीम और तफवीज के साथ अल्लाह के सामने झुका दो। अगर तुम ये कहोगे कि नहीं, यहां मैं इस मामले में इस हुक्म से अल्लाह के और इस तकदीर से मैं अल्लाह की राजी नहीं हूं, तो इसका मतलब यह हुआ कि तुमने अल्लाह की रजा में अपनी रजा को शरीक कर दिया है। और जो मुशरिक होता है अल्लाह तबारक व ताला उसकी मगफिरत नहीं करते, यह भी एक किस्म का शिर्क है। وَعْبُدُ اللَّهَ وَلَا تُشْرِكُوا بِهِ شَيْئًا, اور اللہ تبارک و تعالیٰ کی عبادت کرو, اللہ کے ساتھ کسی چیز کو شریک نہ کرو۔ یہ اللہ کے حقوق کی بات ہے۔ اس کے بعد پھر حقوق العباد میں سب سے پہلے وَبِالْوَالِدَيْنِ إِحْسَانًا, اور اپنے والدین کے ساتھ, ترجمہ کیا کرتے ہیں آپ لوگ اس کا؟ وَبِالْوَالِدَيْنِ إِحْسَانًا, بہت سارے لوگوں کو معلوم ہے کیا کرتے ہیں اس کا ترجمہ۔ اور والدین کے ساتھ لا حول ولا قوة الا بالله, والدین پر احسان ہوتا ہے, والدین پر احسان ہوتا ہے کسی کا, وہ بھی اولاد؟ لا حول ولا قوة الا بالله۔ حضرت تھانوی نور اللہ مرقدہ پر قربان جائیے۔ حضرت نے بڑا عجیب ترجمہ کیا ہے۔ حضرت نے فرمایا اپنے والدین کے ساتھ اچھا معاملہ رکھو۔ ہر قسم کا, اس میں ہر چیز آ گئی۔ ہاں, ترجمہ غلط کرنے کی وجہ سے اولاد اپنے دماغ کے اندر ایک خناس پیدا کر لی اور کہی کہ میں اپنے ماں باپ پر احسان کر رہا ہوں۔ ارے ماں باپ کا احسان کیا کر, کیا کرو گے؟ ان کا حق ادا نہیں کر سکتے تو ان کے اوپر احسان کیا کرو گے؟ احسان تو اس وقت ہوگا جبکہ کسی کا کوئی حق نہ ہو۔ آپ میرے اوپر احسان اس وقت کریں گے جبکہ میرا کوئی حق آپ کے اوپر باقی نہ ہو۔ آپ نے میرے سے قرضہ لیا, قرضہ لینے کے بعد آپ نے وہ قرضہ مجھے واپس کر دیا, آپ کا یہ میرے اوپر احسان ہے؟ ارے بھائی, یہ تو حق تھا آپ کا, یہ آپ کی ذمہ داری تھی, آپ کو ادا کرنا تھا۔ یہ ہے وہ سمجھنے کی بات ہے۔ اسی لیے بزرگوں کی جوتیاں اٹھانی پڑتی ہیں۔ حضرت تھانوی نور اللہ مرقدہ نے یہ بڑا عجیب ترجمہ کیا ہے, وہ بالوالدین احسانہ, اور اپنے والدین کے ساتھ اچھا معاملہ کرو۔ بات کرتے ہوئے اچھا معاملہ کرو, ان کے ساتھ اٹھتے بیٹھتے ہیں تو اچھا معاملہ رکھو, ان کے ساتھ خدمت کا اچھا معاملہ رکھو, اچھا معاملہ کرو۔ تم جو کھاتے ہو وہی کھلاتے ہو اگر ان کو, تو یہ اچھا معاملہ نہیں ہوا۔ احسان کہاں کرو گے ان کے اوپر؟ تم جو کھا رہے ہو وہی کھلا رہے ہو, تو یہ معاملہ ہی اچھا نہیں ہوا تو احسان کہاں کریں گے ماں باپ کے اوپر؟ اس لیے میرے بزرگ اور دوستو, اللہ تبارک و تعالی نے اپنا حق, اور وہ بھی عبادت کا حق بیان کرنے کے بعد فوراً ماں باپ کا حق بیان کیا۔ کیوں, کیا وجہ ہے؟ قرآن پاک میں تقریباً 70 اکثر آیتیں ایسی ہیں کہ جہاں اللہ تبارک و تعالی نے اعبدوا اللہ ولا تعبدوا الا اياه اس طرح، یعنی اپنی عبادت، میری عبادت کرو، میری عبادت کرو، میری عبادت کرو، میری عبادت کرو، جہاں جہاں تذکرہ اللہ نے یہ فرمایا فوراً وبالوالدین احسانا فرمایا. نماز کا تذکرہ نہیں ہے، روزے کا تذکرہ نہیں ہے، زکات کا تذکرہ نہیں ہے، پیر اور مرشد کا حق بیان نہیں کیا گیا، استاد اور اپنے بڑوں کے حقوق نہیں بیان کیے گئے، شاگردوں کے اور بیوی بچوں کے حقوق نہیں بیان کیے اللہ میاں نے. 70 آیتیں ایسی ہیں کہ جہاں پر اللہ نے اپنی عبادت کے ساتھ فوراً ماں باپ کا تذکرہ کیا. کیوں؟ اس لیے کہ پیدا کرنے میں حقیقی خالق تو اللہ ہے، لیکن ہماری خلقت میں، ہماری پیدائش میں ایک سبب ہمارے ماں باپ بھی ہیں، یعنی وہ خالق مجازی ہیں، وہ خالق مجازی ہیں. ایک تو خالق حقیقی ہے وہ اللہ ہے، اور ایک خالق مجازی ہے وہ ماں باپ ہے. اس لیے اللہ نے فرمایا جیسے تم میرا مرتبہ جانتے ہو، میرے بعد فوراً، میرے اور میرے رسول کے بعد فوراً اگر تمہارے اوپر کوئی حق آتا ہے تو وہ تمہارے ماں باپ کا آتا ہے. اسی لیے تو یہ نہیں بتایا گیا کہ یہ مت دیکھو کہ وہ تمہارے ماں باپ تمہارے اوپر کیا احسان کر رہے ہو، تمہارے ماں باپ تمہارے کیا حقوق ادا کر رہے ہیں یا نہیں ادا کر رہے ہیں. دین کے اعتبار سے، دنیا کے اعتبار سے، رہن سہن کے اعتبار سے انہوں نے حقوق ادا کیے یا نہیں کیے، یہ تم کو دیکھنا نہیں ہے. یہاں تک کہ وہ ایمان والے ہیں یا نہیں، یہ بھی تم کو نہیں دیکھنا ہے. اگر کافر ماں باپ بھی ہیں تو تم ان کے ساتھ ناانصافی نہیں کر سکتے، تم ان کے ساتھ بدتمیزی نہیں کر سکتے، تم ان کے حقوق کو مار نہیں سکتے یہ بول کر کے میں تو ایمان والا ہوں، میں تو اللہ والا ہوں، میں تو رسول اللہ والا ہوں، میں دین والا ہوں، اسلام والا ہوں، میرے ماں باپ وہ نہیں ہے. اللہ کے رسول صلی اللہ علیہ وسلم نے اس کی اجازت نہیں دی، فرمایا کہ ماں باپ اگر تمہارے ایسے ہیں کہ وہ کافر ہیں تو ان کے بھی حقوق تمہارے اوپر تم کو ادا کرنا چاہیے. پھر جب ایمان والے ماں باپ ہیں تو لوگ کہتے ہیں، نوجوان کہتے ہیں کہ ہمارے ماں باپ نے ہمارے کو دین نہیں سکھایا، اس لیے ہم ہمارے ماں باپ کے حقوق ادا نہیں کر سکتے. وہ اللہ کا ان کا معاملہ ہے، تم کون ہوتے فیصلہ کرنے والے. اس لیے میرے بزرگ اور دوستو، قیامت کی علامتوں میں سے ایک علامت یہ بھی بیان کی گئی کہ لوگ اپنے بیوی بچوں کے اور دوست احباب کے تو حقوق ادا کریں گے، لیکن اگر نہیں کریں گے تو ماں باپ کے حقوق ادا نہیں کریں گے، ماں باپ کی طرف سے غفلت برتیں گے. اللہ تعالیٰ نے یہاں فرمایا وبالوالدین احسانا، اور اپنے والدین کے ساتھ اچھا برتاؤ کرو، اچھا معاملہ کرو، اچھا ان کے ساتھ پیش آؤ، ان کے سارے حقوق ادا کرو. اس کے بعد پھر اللہ تبارک و تعالیٰ نے مختلف حقوق بیان فرمائے، وبذی القربى والیتامى والمساکین والجار ذی القربى والجار الجنوب والصاحب بالجنب وابن السبيل وما ملكت ايمانكم ان الله لا يحب من كان مختالا فخورا. یہ پوری ایک آیت ہے. اب ٹائم بہت زیادہ ہو گیا ہے، اللہ تبارک و تعالیٰ سے دعا فرمائیے کہ اللہ تبارک و تعالیٰ ہم سب کو رسول اللہ صلی اللہ علیہ وسلم کے لائے ہوئے اس کلام پر، اللہ کے اس مبارک کلام پر عمل کرنے کی توفیق نصیب فرمائے. اللهم صل علی سیدنا مولانا محمد وعلى آل سیدنا مولانا محمد وبارک وسلم. اللهم وفقنا لما تحبه وترضى واجعل الآخرتنا خيرا من الأولى. اللهم إنا نسألك العفو والعافية والمعافاة الدائمة في الدين والدنيا والآخرة. توفنا مسلمين والحقنا بالصالحين غير خزايا ولا مفتونين. اللهم إنا نسألك علما نافعا وفهما كاملا وعملا صالحا متقبلا ورزقا حلالا طيبا واسعا وشفاء من كل داء. اللهم إنا نعوذ بك من علم لا ينفع ومن قلب لا يخشع ومن عين لا تدمع ومن نفس لا تشبع ومن دعاء لا يستجاب لها. اے اللہ ہمارے گناہوں کو معاف فرمائیے، ہماری خطاؤں سے درگزر فرمائیے. اے اللہ آپ رب العالمین ہیں، آپ کے رب العالمین ہونے کے وسیلے سے اے اللہ آپ رحمان ہیں، بڑے سے بڑے گناہوں کو بھی معاف فرما دیتے ہیں. اے اللہ 100 سال کا کافر اور مشرک بھی اگر لا الہ الا اللہ محمد رسول اللہ پڑھ لے تو آپ اے اللہ 100 سال کے اس کے کفر اور شرک کو معاف کرتے ہیں، اتنے بڑے آپ رحمان ہیں. اے اللہ آپ کے رحمان ہونے کے وسیلے سے، آپ کے رحیم ہونے کے وسیلے سے، آپ کے مالک اور کریم ہونے کے وسیلے سے کہ آپ بغیر استحقاق کے اپنی مخلوقات کو نعمتوں سے سرفراز فرماتے ہیں، ایسے بڑے آپ کریم ہیں. اے اللہ आपके करीम होने के वसीले से, ऐ अल्लाह आपकी रहमत हमारे गुनाहों से भी, हमारी सुस्ती, हमारी काहिली, हमारी गफलत और हमारी लापरवाही से भी ज्यादा वसी है। आपने फरमाया व रहमती वसीअत कुल शय, मेरी रहमत हर चीज से भी वसी है। ऐ अल्लाह आपकी रहमत तो हमारे गुनाहों से भी ज्यादा वसी है। ऐ अल्लाह आपके रब्बुल आलमीन होने, रहमान और रहीम होने, मालिक और करीम होने, आपकी रहमत वासिया, आपके महबूब हमारे आका अहमद मुजतबा मोहम्मद मुस्तफ़ा वसल्लम के वसीले से, हुजूर सल्लल्लाहु अलैहि वसल्लम से आपको जो मोहब्बत और ताल्लुक है, उस मोहब्बत और ताल्लुक के वसीले से ऐ अल्लाह हमारे गुनाहों को मुआफ़ फरमा दीजिए, हमारी खताओं से दरगुजर फरमा दीजिए, हमारी सुस्ती, काहली, गफलत, लापरवाही को मुआफ़ फरमा दीजिए। ऐ अल्लाह ये जो दरस कुरान के नाम पे जो बैठक हुई है, जो मजलिस हुई, इसको आपकी बारगाह में शर्फ कबूलियत नसीब फरमाइए। हम लोगों के लिए जखीरे आखिरत बनाइए, सुनने वालों के लिए नफा बख्श बनाइए। ऐ अल्लाह इस फकीर के लिए अल्लाह बख्शिश का जरिया बना दीजिए। ऐ अल्लाह आपकी मोहब्बत, आपकी आजमत, आपकी मारिफत, आपसे खुसूसी ताल्लुक, खुसूसी निस्बत नसीब फरमाइए, उसमें इजाफा, उसमें तरक्की नसीब फरमाइए। उसके लिए जो असबाब है, उन असबाब को हमारे लिए आसान से आसान तर करके इनायत फरमाइए। ऐ अल्लाह जो अहबाब दुआओं की दरख्वास्त करते हैं, तवक्को रखते हैं, उम्मीद रखते हैं, जिनका ताल्लुक हमसे हमारे से, अल्लाह उन सबके मकासिद हसना को पूरा फरमाइए। सारे मुसलमान बीमारों को शिफाए कामिला, आजिला, मुस्तमिरा, दाइमा अता फरमाइए। मकरूजों के कर्ज अदा फरमा दीजिए। ऐ अल्लाह बेरोजगारों को हलाल रोजी नसीब फरमा दीजिए। बिन बियाहों के नेक और साले जोड़े तय फरमा दीजिए। बे औलादों को नेक और साले औलाद अता फरमाइए। ऐ अल्लाह हमें हमारे माँ बाप के लिए आंखों की ठंडक बनाइए, हमारी औलादों को हमारे लिए आंखों की ठंडक बनाइए, हमको ऐ अल्लाह हमारे माँ बाप के लिए बख्शिश का जरिया बनाइए, हमारी औलादों को हमारे लिए बख्शिश का जरिया बना दीजिए। ऐ अल्लाह हमारी औलादों के ईमान की, अखलाक की हिफाजत फरमा लीजिए। ऐ अल्लाह हमारे बच्चों की, ऐ अल्लाह ईमान की और अखलाक की हिफाजत फरमाइए। सही सोहबत नसीब फरमाइए, सही सोहबत नसीब फरमाइए। अल्लाह गलत सोहबतों से हमारे बच्चों की भरपूर हिफाजत फरमाइए, हमारे लिए आंखों की ठंडक बना दीजिए। ऐ अल्लाह हमारे इस इदारे को अल्लाह आपकी बारगाह में कबूलियत नसीब फरमा दीजिए। ऐ अल्लाह यहाँ काम करने वाले और काम करने वालों से मोहब्बत करने वालों को आपकी बारगाह में शर्फ कबूलियत नसीब फरमा दीजिए। यहाँ के कामों के लिए ऐ अल्लाह आप गैब से इंतजाम फरमा दीजिए। ऐ अल्लाह इखलास के साथ पूरी तरह से लगे रहने की सआदत और तौफीक नसीब फरमाइए। यहाँ ऐ अल्लाह हर तरह से इसकी हिफाजत फरमाइए। ऐ अल्लाह जाहिरी शुरूर से और बातिनी शुरूर से इसकी हिफाजत फरमाइए। ऐ अल्लाह जाहिरी और बातिनी हर तरह की तरक्कियात से मालामाल फरमा दीजिए। हासिदों के हसद से, दुश्मनों की दुश्मनियों से, नजर बद लगाने वालों की नजर बद से, अल्लाह इदारे की और इदारे में काम करने वालों की, पढ़ने पढ़ाने वालों की, हर तरह से इसकी मदद करने वालों की, इसके काम में लगे रहने वालों की भरपूर हिफाजत फरमाइए। दुनिया में और आखिरत में इसका बेहतरीन अजर अता फरमाइए। ऐ अल्लाह इसको आपके दीन की तबलीग का मरकज बना दीजिए। ऐ अल्लाह यहाँ से कियामत तक के लिए ऐ अल्लाह आपकी और आपके महबूब सल्लल्लाहु अलैहि वसल्लम के अहकामात की ऐ अल्लाह नशर व इशाअत होती रहे, ऐसे अहवाल और ऐसे अजबाब पैदा फरमा दीजिए। ऐ अल्लाह आप हमारी इस दुआ को महज अपने फजल व करम से रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के कि सदक़े तुफ़ैल में ऐ अल्लाह कबूल और मंजूर फरमाइए। व सल्लल्लाहु तआला वसल्लम अला खैर खल्क़ मुहम्मद व अला आलिही व असहाबी अजमईन बिरहमतिक या अरहमर राहिमीन। अलहम्दुलिल्लाह।